यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारतको खाद्य प्रसंस्करण क्षेत्रले गतिशील दृष्टिकोणद्वारा ग्रामीण उद्यमीहरूलाई सशक्त बनाएको छ। प्रधानमन्त्रीले आतंकवादीहरूका लागि कुनै पनि सुरक्षित आश्रय स्थल नरहेको भन्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, इजरायल र इरान बीच युद्ध विराम लागू नै रहनेछ। इजरायल रक्षा बलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्ध विराम बापत इरानले मिजाइल हमला गरेको दावी गरेको छ। अपरेशन सिन्धु अन्तर्गत आज इरानबाट 3 श्रीलंका तथा 2 नेपाली नागरिकहरू सहित कुल 286 जना दिल्ली आइपुगे। अनि लीजमा जारी पहिलो टेस्ट म्याचको अन्तिम दिन इंग्ल्याण्डले 364 रनको लक्ष्यलाई पछ्याउँदै 181 रन बनाइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको खाद्य प्रसंस्करण क्षेत्रमा विगत केही वर्षमा उल्लेखनीय परिवर्तन आएको बताउनु भएको छ। यसले ग्रामीण उद्यमीहरूलाई सशक्त बनाउनमा उल्लेखनीय भूमिका खेलेको छ। खाद्य प्रसंस्करण उद्योग मन्त्री चिराग पासवानद्वारा एक दैनिक समाचार पत्रमा प्रकाशित लेखमाथि प्रतिक्रिया व्यक्त गर्नुहुँदै श्री मोदीले यस्तो बताउनु भएको हो। यस लेखमा खाद्य प्रसंस्करण क्षेत्रमा भारतको उल्लेखनीय सफलताको पुष्टि गरिएको छ। यस लेखमा खाद्य प्रसंस्करण उद्योग मन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतमा ठूलो परिवर्तन आएको बताउनु भएको छ। लेखमा खाद्य प्रसंस्करण क्षेत्रमा अत्यन्तै अधिक समावेशी विकास भएको, विशेष गरी कृषि औद्योगिक क्षेत्रमा उल्लेखनीय रहेको पनि बताउनु भएको छ। वैश्विक स्तरमा पनि यसको सराहना भइरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, अपरेशन सिन्दूरको माध्यमले भारतले देशका मानिसहरूको रगत बगाउने आतंकवादीहरूका लागि कुनै पनि ठाउँ सुरक्षित छैन भन्ने प्रमाणित गरेको छ। उहाँले भन्नुभयो, विश्वले हालै भारतको शक्ति देखेको छ र यो अपरेशनले विश्वव्यापी मञ्चमा आतंकवाद विरूद्ध देशको दृढ़ र अटल नीतिलाई स्पष्ट रूपमा प्रदर्शन गरेको छ। श्री मोदीले नयाँ दिल्लीमा आयोजित भारतका दुई महान आध्यात्मिक र नैतिक व्यक्तित्वहरू श्री नारायण गुरू र महात्मा गान्धी बीचको ऐतिहासिक संवादको शताब्दी समारोहमा यो कुरा बताउनु भएको हो।
श्री नारायण गुरु और महात्मा गांधी की वो मुलाकात आज भी उतनी ही प्रेरक है, उतनी ही प्रासंगिक है। 100 साल पहले हुई वो मुलाकात सामाजिक समरसता के लिए, विकसित भारत के सामूहिक लक्ष्यों के लिए आज भी ऊर्जा के बड़े स्रोत की तरह है।
आजको भारतले राष्ट्रिय हितमा मात्र सही निर्णय लिने कुरामा जोड़ दिनुहुँदै प्रधानमन्त्रीले सैन्य आवश्यकताका लागि भारतको विदेशी देशहरूमाथिको निर्भरता लगातार घट्दै गएको कुरामा जोड़ दिनुभयो। उहाँले आगामी समयमा भारतमा बनेका हतियारहरूले वैश्विक मान्यता र प्रशंसा पाउने विश्वास पनि व्यक्त गर्नुभयो। श्री मोदीले राष्ट्रको आकांक्षा पूरा गर्न श्री नारायण गुरूको शिक्षा प्रत्येक नागरिकसम्म पुर्याउन आवश्यक छ भन्ने कुरामा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, सरकारले यस दिशामा सक्रिय रूपमा काम गरिरहेको छ। सरकारले फसलको उत्पादन बढ़ाउनका निम्ति आउँदो बिहिबारदेखि फसलवार अभियान शुरू गर्नेछ। आज नयाँ दिल्लीमा कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले यो अभियान मध्य प्रदेशको इन्दौरमा सोयाबीनबाट शुरू हुने बताउनु भएको छ। उहाँले अभियानको क्रममा किसान, वैज्ञानिक अनि सम्बन्धित पक्ष एकसाथ बसेर सोयाबीनको उत्पादन बढ़ाउनको निम्ति विचार विमर्श गर्ने बताउनु भएको छ। श्री चौहानले भन्नुभयो, सोयाबीनपछि कपास, उखु अनि तिलको फसलको उत्पादन वृद्धिबारे बैठक हुनेछ। संविधान हत्या दिवस भोलि मनाइनेछ। यो दिवस 25 जुन 1975 संविधानलाई कुल्चिएका घटनाहरूको स्मरण गराउँदछ। यस दिन आपतकालका कारण बर्बरता भोगेका मानिसहरूलाई श्रद्धांजली अर्पण गरिन्छ।
पिछले साल सरकार ने 25 जून को संविधान हत्या दिवस के रूप में घोषित किया था, ताकि आपातकाल के दौरान सत्ता के घोर दुरुपयोग के खिलाफ लड़ने वाले सभी लोगों के महान योगदान को याद किया जा सके और भारत के लोगों को भविष्य में सत्ता के ऐसे घोर दुरुपयोग का समर्थन न करने के लिए प्रतिबद्ध किया जा सके। 25 जून 1975 को एक तानाशाही मानसिकता दिखाते हुए तत्कालीन इंदिरा गांधी सरकार ने 18 महीने के लिए देश पर आपातकाल थोप दिया था। लाखों लोगों को बिना किसी गलती के सलाखों के पीछे दिया गया और मीडिया की आवाज को खामोश कर दिया गया। संविधान हत्या दिवस का उद्देश्य उन लाखों लोगों की भावना को सम्मान करना है, जिन्होंने एक दमनकारी सरकार के हाथों अकथनीय उत्पीड़न का सामना करने के बावजूद लोकतंत्र को पुनर्जीवित करने के लिए संघर्ष किया। अनुपम मिश्र, आकाशवाणी समाचार, दिल्ली।
सरकारले देशमा इलेक्ट्रिक यात्री गाड़ीहरूको निर्माणलाई प्रोत्साहन दिने सम्बन्धी योजना अन्तर्गत वैश्विक कम्पनीहरूबाट आवेदन आमन्त्रित गर्न एक पोर्टल शुरू गरेको छ। आवेदन पोर्टल यस वर्ष 21 अक्टोबरसम्म आवेदकहरूको लागि खुला रहनेछ। आज नयाँ दिल्लीमा पोर्टलको शुभारम्भ गर्दै केन्द्रीय भारी उद्योग मन्त्री एचडी कुमारस्वामीले भन्नुभयो, यो पहलले देशलाई स्वच्छ, आत्मनिर्भर अनि भविष्यका वाहनहरू निर्माण गर्न अग्रसर गर्नेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचारको निम्ति सोसियल मीडिया ह्याण्डल @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। कर्मचारी भविष्य निधि संगठन ईपीएफओले अग्रिम दावाको निम्ति स्वचालित भुक्तानी रकमको सीमालाई 1 लाखबाट बढ़ाएर 5 लाख रूपियाँ गर्ने फैसला गरेको छ। यस राशि लाभार्थीहरूलाई 72 घण्टाभित्र उपलब्ध गराइनेछ। केन्द्रीय श्रम एवं रोजगार मन्त्री मनसुख मांडविया एउटा सोसियल मीडिया पोस्टमा यसको जानकारी दिनुहुँदै भन्नुभयो, यो कदम जनसाधारणको हितमा छ। उहाँले पछिल्लो वित्त वर्ष 2,32,00,000 स्वचालित भुक्तानी गरिएको थियो भने 2023-24 मात्र 89 लाख दावी भुक्तानी गरिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसियल मीडियामा एउटा ताजा पोस्टमा जोड़ दिनुहुँदै भन्नुभएको छ, इजरायल र इरान बीचको युद्धविराम लागू भएको छ। उहाँले भन्नुभयो, इजरायलले इरानमाथि हमला गर्ने छैन र उसका सबै विमानहरू स्वदेश फर्कनेछन्। उहाँले इरान प्रति मैत्रीपूर्ण व्यवहार बढ़ाउने बारे कुरा गर्नुभयो। श्री ट्रम्पले यो पनि भन्नुभयो, युद्धविराम लागू हुँदा कसैलाई पनि हानि हुने छैन। यसअघि उहाँले इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको बताउनु भएको थियो। इजरायल रक्षा बल आईडीएफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका युद्धविराम बापत इरानले मिसाइल प्रहार गरेको दावी गरेको छ। आईडीएफले इरानबाट मिसाइलको नयाँ प्रक्षेपणको पत्तो लगाएको छ र उत्तरी इजरायलमा साइरन बजेको बताइएको छ। इजरायलले इरानसित द्विपक्षीय युद्धविराममा सहमति जनाएको केही समयपछि मिसाइल हमला भएको हो। इजरायली मीडिया अनुसार इजरायलका रक्षा मन्त्री काट्सले अमेरिका र कतारको मध्यस्थतामा भएको युद्धविराम उल्लंघन गरेको इरानको आरोप लगाएपछि राजधानी तेहरानमा तीव्र हमलाको आदेश दिएका छन्। यसैबीच इरानको सशस्त्र बलका जेनरल स्टाफले राज्य मीडियाद्वारा प्रसारित गरेको संक्षिप्त बयानमा विगत केही घण्टामा इजरायलमा मिसाइल प्रहार गरेको इजरायलको दावीलाई अस्वीकार गरेको छ। पश्चिम एशियाका संघर्ष प्रभावित क्षेत्रहरूमा बढ़दो तनावपछि शुरू गरिएको अपरेशन सिन्धु अन्तर्गत आज अपरान्ह इरानबाट 3 श्रीलंका तथा 2 नेपाली नागरिकहरू सहित कुल 286 जना दिल्ली आइपुगे। केन्द्रीय विदेश राज्य मन्त्री पावित्रा मार्गरिटाले भन्नुभयो, केन्द्र सरकार इरान र इजरायलमा भारतीय नागरिकहरूका साथ लगातार सम्पर्कमा छ र दुवै देशमा भारतीय नागरिकहरूलाई हर सम्भव सहायता र समर्थन प्रदान गर्नका लागि प्रतिबद्ध छ। उहाँले भन्नुभयो, यो इरानबाट आउने 11 समूह हो र अहिलेसम्म 2,580 भारतीय फर्की आइसकेका छन्। उहाँले यो पनि जानकारी दिनुभयो, इजरायलबाट 3 उडानहरू मार्फत 594 भारतीयहरूका साथै छिमेकी देशका 6 नागरिकहरूलाई ल्याइएको छ। वायुसेनाले भारतीय नागरिकहरू र मित्र देशहरूका नागरिकहरूलाई निकाल्नका लागि जर्डन र मिश्रदेखि पनि मिशन शुरू गरेको छ। लीड्समा भारत र इंग्ल्याण्ड बीच पहिलो टेस्ट म्याचको अन्तिम दिनको खेलमा इंग्ल्याण्डले 371 रनको लक्ष्यलाई खेदो गर्दै समाचार लेखुन्जेल कुनै विकेट नगुमाई 181 रन बनाइसकेको छ। इंग्ल्याण्डको पक्षमा बेन डकेटले 105 अनि ज्याक क्रलीले 59 रन बनाएर खेलिरहेका छन्। इंग्ल्याण्डलाई अझै 190 रनको आवश्यकता छ। यसअघि भारतले दोस्रो पारीमा 364 रन बनाएको थियो। केएल राहुलले 137 रन अनि ऋषभ पन्तले 118 रन बनाए। इंग्ल्याण्डको पक्षमा जस टङ र ब्रान्डन कार्सले 3-3 विकेट लिएका थिए। अब अन्तमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारतको खाद्य प्रसंस्करण क्षेत्रले गतिशील दृष्टिकोणद्वारा ग्रामीण उद्यमीहरूलाई सशक्त बनाएको छ। प्रधानमन्त्रीले आतंकवादीहरूका लागि कुनै पनि सुरक्षित आश्रयस्थल नरहेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभएको छ, इजरायल र इरान बीच युद्धविराम लागू नै रहनेछ। इजरायल रक्षा बलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका युद्धविराम बापत इरानले मिसाइल हमला गरेको दावी गरेको छ। अपरेशन सिन्धु अन्तर्गत आज इरानबाट 3 श्रीलंका तथा 2 नेपाली नागरिकहरू सहित कुल 286 जना दिल्ली आइपुगे। अनि लीजमा जारी पहिलो टेस्ट म्याचको अन्तिम दिन इंग्ल्याण्डले 364 रनको लक्ष्यलाई पछ्याउँदै 181 रन बनाइसकेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार भोलि बिहान 7:25 बजे लिएर आउनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।